الحمد لله وكفى والصلاة والسلام على من لا نبي بعده أما بعد. رزق کمانا مردوں کی ذمہ داری ہے، اپنی اولاد کے لیے، اپنی بیوی، والدین، جو جو اس کے ڈیپینڈنٹ ہیں ان کے لیے، اپنے لیے. لیکن وہ کتنی حد ہے، جتنا کمانا اس پر فرض ہے وہ کیا حد ہے؟ وہ اتنا کہ دو وقت کا کھانا ہو جائے، جسم پر ایک جوڑا ہو اور رہنے کے لیے کوئی چھت ہو، کل اتنی. اگر اتنی ضرورت کی چیزیں مہیا ہو جائیں تو وہ شخص اللہ سبحانہ و تعالیٰ کے ہاں ماخوذ نہیں ہوگا، اس سے سوال نہیں کیا جائے گا کہ اس نے اپنے گھر والوں کو کچھ کما کے یا کھلا کے نہیں دیا. یہ الگ بات ہے کہ ان کی خوشحالی کے لیے وہ اور زیادہ کوشش کرے، محنت کرے، اپنے لیے، اپنی اولاد کے لیے اچھا کمائے. لیکن چونکہ یہ کمانا جو ضرورت سے زیادہ والا ہے، 15 اور 20 جوڑوں والا، ایکسٹرا گاڑی اور ایکسٹرا گھر والا، اور گھر میں بھی بڑے سب کے انڈیویجول اپنے اپنے کمرے ہونا، اٹیچ باتھ رومس کے ساتھ، اور گھر کے اندر لون کا ہونا اور سوئمنگ پول کا ہونا، مختلف گیجٹس اور ٹی وی اور مختلف میڈیا کی چیزیں ان کے پاس ہونا، کمپیوٹرز اور ساری چیزیں، یہ چیزیں شریعت کے اندر ضروری نہیں ہیں، یہ لگژری ہیں. یہ آسائش اور آرائش کی اور نمائش کی جو چیزیں ہیں، ان میں سے کچھ جائز اور کچھ ناجائز. اگر تو وہ آسائش ہیں تو جائز. آرائش بھی شریعت کی حدود میں رہتے ہوئے کسی درجے میں اس کی بھی گنجائش ہے، لیکن نمائش قطعی طور پر حرام ہے. تو اب آسائش حاصل کرنے کے لیے یا آرائش کے لیے یا نمائش کے لیے، ان تینوں صورتوں میں اگر حرام سے فائدہ اٹھایا جائے گا تو یہ کسی صورت جائز نہیں. مثلا سود لے کر شادی کی جا رہی ہے، ایسا قرضہ لیا جا رہا ہے جس سے سود ہوگا، ادا کرنا پڑے گا. گاڑی لے رہے ہیں سود پر، گھر لے رہے ہیں سود پر، یا بزنس کر رہے ہیں سود پر تاکہ بچوں کو اچھے سے اچھا کھلا سکیں، ان کی تعلیم مکمل کر سکیں، یہ بالکل ناجائز اور حرام ہے. ایسی کمائی حرام ہے، اور ایسا شخص اللہ اور اس کے رسول سے اعلان جنگ کر رہا ہے. اولاد کی اچھی تربیت، تعلیم کا یہ مطلب نہیں ہے کہ ان کو حرام سے تعلیم دلائی جائے، اس کے نتیجے میں کبھی خیر تو کیا پھیلتی، شر ہی پھیلے گا. اس لیے کسی بھی صورت میں اپنی اولاد کے ساتھ یہ ظلم نہیں کرنا چاہیے کہ ان کی زندگیوں میں ابتدا سے، ان کی روحوں میں ابتدا سے ہی زہر گھولا جائے حرام کی لعنت کا. اس طرح وہ بچے اسی مزاج اور اسی ماحول کے ہو جاتے ہیں، پھر لاکھ ان کو سمجھائیے ان کی عقل میں نہیں آتا. اور اسی لیے آج کل لوگ دین چھوڑ چھوڑ کے نکل رہے ہیں، بہت کامن ہو گیا ہے، لوگ سائنس پڑھ کے ایتھیسٹ ہو جاتے ہیں، دہریے ہو جاتے ہیں. اس لیے یہ بہت بڑا فتنہ ہے، اور اس کی وجہ یہ بنی ہے کہ جب ہم نے اللہ سبحانہ و تعالیٰ سے اپنا تعلق کمزور کیا، جب ہم نے آخرت کی فکر نہیں کی، جب ہم نے آخرت کے مقابلے میں دنیا کو ترجیح دی، اپنی صحت کے مقابلے میں اپنی بیماریوں کو، کیونکہ صحت جب تھی تو اس وقت فکر نہیں کی، اب جب بیمار ہو گیا اور کمر ٹوٹنے کا وقت آ گیا، بڑھاپا شروع ہو گیا، تو اب فکر کسی درجے میں ہوئی. جب ہم نے یہ پرائیورٹیز اپنی تبدیل کر دی ہیں تو ظاہری بات ہے اس کی وجہ سے برکت نہیں آئے گی بلکہ لعنت ہوگی. اسی طرح یہ سمجھنا کہ کوئی تجارت کرنے کے لیے میں سود لے لوں اور سود سے میرا گزارا چل جائے، شاید میں نہ، بالکل بھی اجازت نہیں. تجارت کرنے کے لیے حلال پیسہ ہو بہت اچھا ہے، قرضہ کسی سے لے کے بہت اچھا ہے، نہیں ملتا تو بڑی تجارت کرنا ضروری نہیں ہے. ان پیسوں کو جو آپ کے پاس ہے ان کو کسی ایسی جگہ انویسٹ کر دیجئے، کسی بزنس میں لگا دیے، کچھ اس میں پروفٹ اللہ نے چاہا تو آ جائے گا. جو پیسے ہیں وہ اگر रिटायरमेंट के पैसे हैं या विरासत में पैसे मिले हैं या आपकी कुछ सेविंग है, तो उनको किसी अच्छे बिजनेस में लगा सकते हो तो बहुत अच्छा है। किसी शेयर्स में लगा सकते हो तो शेयर्स, हलाल शेयर्स में लगाइए। कोई छोटा घर यहाँ नहीं सही, किसी ऐसे मुल्क में लेके रख दीजिए जहाँ से किराया आता रहे। कोई दुकान छोटी लेके उसमें छोटी सी एक दुकान खोल लीजिए। यानी होता यह है कि जब हम सोचते हैं कि हम बिज़नेस करेंगे, तो चूंकि हमने एक अपना स्टैंडर्ड मेंटेन किया हुआ है कि दो गाड़ियों और चार कमरों वाले घर का, तो हम उससे कम उतरने के लिए तैयार नहीं होते, बल्कि अपनी चादर जो छोटी हो चुकी है उसको खींच के बड़ा करने की कोशिश करते हैं, चारों तरफ सूत के पैबंद लगा के। ऐसा करने की शर्म कोई गुंजाइश नहीं है, ये अपने साथ भी जुल्म है और अपनी आखिरत को, अपनी औलाद को, सबको आखिरत के हवाले से झोंकने वाली बात है। तो इसकी फ़िक्र ना करें कि आपकी औलाद कहाँ से खाएगी पिएगी, अपनी भी फ़िक्र ना करें, वो अल्लाह खिलाएंगे इंशाल्लाह ताला। फाके भूखे लोग जो हैं, फाके ज़्यादा लोग बहुत कम नज़र आते हैं, अल्हम्दुलिल्लाह लोगों को खाना अल्लाह पहुँचा देते हैं। ये तो इंसान जब उसमें इंटरवीन करता है और सांप बन के बैठ जाए, दूसरों के मालों को हथियाना शुरू कर दे, तो अल्लाह ऐसे लोगों को मुसल्लत करते हैं कभी, बहुत सी उसकी हिकमतें हैं, तो वो एक अलग सूरत है। लेकिन रिस्क लोगों का मौजूद होता है जो उनको मिलना चाहिए, लोग अगर उसमें से बीच में उठा लें तो एक अलग बात है। तो इसलिए इस फिक्र में नहीं पड़ना चाहिए। सूद पर कर्ज़ा लेकर तिजारत करना हराम है और उसकी कोई गुंजाइश नहीं है, खास इसके नतीजे में फाके ही क्यों ना आने का ख़तरा हो, क्योंकि ये सिर्फ ख़तरा है। जब फाके आएंगे तो उस वक्त देखा जाएगा, उस वक्त मसला पूछेंगे इंशाल्लाह ताला। तो आपको इजाज़त होगी, सुअर का गोश्त खा लीजिएगा थोड़ी देर के लिए, शराब थोड़ी सी पी लीजिएगा ताकि ज़िंदा रह सकें, और तीन दिन तक कुछ ना मिले मुर्दार तो फिर उस वक्त सूद लेके कुछ कर सकते हो तो वो भी कर लीजिएगा। लेकिन फ़िलहाल बग़ैर ऐसी सूरत के ख़तरे, परेशानी, फ़िक्र, एन्जाइटी, शायद ऐसा हो जाए, शायद वैसा हो जाए, ये सोचकर ऐसा करना बिल्कुल इसकी शरीयत में कोई गुंजाइश नहीं है। ये दुनिया खींचती है अपनी तरफ, हमारी आखिरत को तबाह करने के लिए शैतान वसवसे डालता है। शैतान नशैताना यअदुकुमुल फ़क्र, शैतान तुमसे वादे करता है, तुमको डरावे देता है फ़क्र के, अरे तुम फाके मर जाओगे, अरे भूखे तड़पोगे, अरे तुम्हारे बच्चों का क्या होगा, फ़िक्र करो बच्चों को अच्छे हाल में छोड़ के जाओ, क्या होगा कहीं फाके की वजह से वो दीन से ना निकल जाए। खुद अल्लाह और उसके रसूल से लाने जंग कर रहा है, इसको अपनी फ़िक्र नहीं है, ये औलाद की फ़िक्र कर रहा है कि उनका क्या होगा। कैसी अजीब मंतक है कि अपने आप को आग में झोंक रहा है और इसकी फ़िक्र नहीं है कि उसका क्या होगा, और औलाद का सोच रहा है जिसका मौहूम एक ख़तरा है, एक वहम है। अल्लाह सुबहान व तआला से अच्छी उम्मीद रखनी चाहिए। अम्बिया कराम के पास तो खिलाने पिलाने के लिए कुछ न था। हज़रत इब्राहिम अलैहिस्सलाम अल्लाह के हुक्म से अपनी बेगम को और दूध पीते बच्चे को खुले रेगिस्तान में छोड़ के चले गए, और बता भी नहीं रहे कि क्यों जा रहे हैं, बस अल्लाह का हुक्म। यही दीन का तरीक़ा है। इसका ये मतलब नहीं कि आप अपनी ज़िम्मेदारियों को निभाएं नहीं, ये बात इस कॉन्टेक्स्ट में नहीं हो रही है। इस कॉन्टेक्स्ट में हो रही है कि आप उस ज़िम्मेदारी को पूरा करने के लिए मेहनत करें, अल्लाह से दुआ करें, गुनाहों से बच कर, फ़िक्र आखरत के साथ आपकी ज़िंदगी में खैर आएगी। इम्तिहान भी रहे तो भी फ़िक्र की बात नहीं है, अल्लाह सुबहान व तआला आहिस्ता आहिस्ता उन तकलीफ़ात को दूर करते हैं। इन्ना मअल उस्र युसरा, तकलीफ़ के साथ राहत होती है। लेकिन उन ज़रूरियात को, उन तायुशात को, उन आसाइशों को हासिल करने के लिए हराम काम करना, हराम कारी में पड़ना, सूद में पड़ना, जिना और बदकारी के अड्डों को चलाना शुरू कर देना, शराब के पब्स वगैरह खोलने की कोशिश करना, इसकी कोई गुंजाइश नहीं है। अल्लाह सुबहान व तआला हमें समझने की और अमल करने की तौफीक अता फरमाए। अल्लाह हमें हर किस्म की मुश्किलात और परेशानियों से बचाए, और अल्लाह आफियत का मामला फरमाए। इंशाअल्लाह ताला आपके रिस्क में भी बरकत दे, आपकी औलाद को भी आफियत के साथ रखे, और आपके बिज़नेस में या जो भी आप कोशिश करें उसमें भी अल्लाह सुबहान व तआला खूब बरकत अता फरमाए, नसीब फरमाए, ताकि किसी किस्म की कोई मुश्किल ना हो। लेकिन बहरहाल अल्लाह से और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ऐलान जंग न कीजिए कि इसके नतीजे में खैर का कोई इम्कान नहीं है, सिवाय तबाही है, तबाही है और तबाही है। और जितना वक्त गुजरता जाएगा उतने हालात ख़राब हैं, पता नहीं कब वक्त आ जाए और इस हालत में जाएं कि अल्लाह सुबहान व तआला आपके हाथ में तलवार थलवा के कहें कि मुझसे लड़। तो इस कोशिश में, इस फिक्र में रहिए कि अल्लाह मुझसे राज़ी हो, मैं अल्लाह को नाराज़ नहीं कर सकता। تو اللہ کی فکر میں انشاءاللہ تعالی آخرت کی فکر کرتے رہیں گے تو معاملات اچھے رہیں گے. اقول قولی ھذا واستغفر اللہ لی ولکم ولسائر المسلمین فاستغفروه انه هو الغفور الرحیم.